الله أكبر كبيرا، والحمد لله كثيرا، وسبحان الله بكرة وأصيلا. نحمده ونصلي على رسوله الكريم. الحمد لله رب العالمين، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اشرہ ذوالحج ہے اور میری گفتگو کا عنوان ہے قربانی. قربانی کسے کہتے ہیں؟ قربانی سے مراد وہ جانور جو عید کے دن اللہ تعالی کا قرب حاصل کرنے کے لیے ذبح کیا جائے. قربانی کے معنی کیا ہے؟ کہ اپنے آپ کو سپرد کر دینا، قربان کر دینا. جب بھی عشق کی محبت کی بات ہوتی ہے، جب بھی تعلق کی بات ہوتی ہے، تو اثار، قربانی، عقیدت، محبت، پرستش، اس کا بھی نام آنے لگتا ہے. اس کا بھی مختلف انداز اور طور طریقے ہمارے سامنے آتے ہیں. تو قربانی کی تاریخ اتنی ہی پرانی ہے جتنی کہ کسی انسان کی تاریخ ہے، جیسے کہ ہماری جو تاریخ ہے نسل انسانی کی، یا پھر یہ کہ کوئی مذہب جتنا پرانا ہے تو اس کے ہاں بھی قربانی کا تصور پایا جاتا تھا. یہ الگ بات ہے کہ ان کا اپنا مخصوص انداز تھا. جیسے بعض مذاہب میں انسان قربانی کرتے تھے اپنے معبودوں کے لیے، کبھی اپنی جانوں کے نذرانے پیش کرتے اور کبھی وہ جانوروں کا نذرانہ پیش کرتے. تو یہ قربانی جو ہے نا، کہ قربان کیا جائے، یہ سب سے اعلیٰ مظہر ہے کہ انسان قربان کر کے اپنی عقیدت، محبت، عشق، پیار، جان نثاری، سپردگی، فدائیت کا اظہار کرے. تو اللہ تعالیٰ نے کیا کیا کہ یہ جو قربانی ہے جانوروں کی، اللہ تعالیٰ نے اس کو اپنے لیے خاص کر لیا. اور انسانوں کی قربانی تو ہے ہی حرام، تو جانوروں کی قربانی کو اللہ تعالیٰ نے اپنے لیے خاص کر لیا اور اس کے سوا ہر قربانی کو قطعاً حرام قرار دیا. سب سے پہلی قربانی کون سی ہے؟ حضرت آدم علیہ السلام کے دو بیٹوں کی. آپ پڑھ چکی ہیں سورۃ المائدہ میں، سورۃ المائدہ میں آپ نے پڑھا حابیل اور قابیل کی قربانی کا ذکر، کہ اللہ تعالیٰ بڑی محبت سے ذکر کرتے ہیں اور بتاتے ہیں، کیونکہ غیب کی خبریں کون بتاتا تھا؟ اللہ رب العزت بتایا کرتے تھے. تو کہتے ہیں وَتْلُوا عَلَيْهِمْ، آپ ان کو سنائیے نبأ ابنی آدم بالحق، آدم علیہ السلام کے دو بیٹوں کا قصہ. دو بیٹوں کا قصہ جو ہے وہ ٹھیک ٹھیک جو ہے وہ سنا دیجئے. اِذْ قَرَّبَا قُرْبَانًا، جب ان دونوں نے قربانی کی، تو قبل من احدہما، تو ایک کی قربانی قبول ہوئی، فلم یتقبل من الاخر، اور دوسرے کی قربانی قبول نہیں ہوئی. تو ایسا کیوں ہوا کہ ایک کی قبول ہوئی اور دوسرے کی قبول نہیں ہوئی؟ اصل وجہ کیا تھی؟ ایک نے دل کی آمادگی کے ساتھ، دل کے شوق کے ساتھ، محبت کے ساتھ اور رب کی رضا کے لیے اس نے بہترین دمبے کی قربانی کی تھی، بہترین دمبا تھا اس کا، جو تھے حابیل. اور دوسرے نے، جس کا نام قابیل تھا، بددلی کے ساتھ، نہ چاہتے ہوئے، بادلے نخواستہ، گندم کا ایک ڈھیر پیش کیا اور وہ گندم بھی نکارا تھی، نکمی تھی. حابیل کی قربانی کو آسمانی آگ نے آ کر جلایا، اور آسمان سے آگ آ کر اگر کسی قربانی کو بھسم کر دیتی تھی، جلا دیتی تھی، اس کا مطلب یہ تھا کہ اللہ نے اس کو قبول کر لیا. یہ ان کے ہاں اس بات کی نشانی تھی، قبولیت کی. لیکن دوسرے کی جو قربانی تھی، جو گندم والی تھی، اس کو نہ جلایا، تو گویا کہ اس کی قربانی قبول ہی نہیں ہوئی. تو قربانی کی مقبولیت کی بنیاد تقویٰ ہے، اور جس شخص کا سینہ تقویٰ سے خالی ہے، جس شخص کے دل میں اللہ کا ڈر نہیں ہے، اللہ وہ قربانی قبول نہیں کرتا. اب دمبے خریدے جا رہے ہیں اور بعض فیملیز میں سب گھر کی طرف سے دی جا رہی ہے، والدین کی طرف سے دی جا رہی ہے، اور ایک سما ہے عید کی تیاری کا. تو یاد رکھیں قال انما يتقبل الله من المتقين, سورۃ المائدہ آیت نمبر 27, اللہ تعالیٰ تقوی والوں ہی کا عمل قبول کرتا ہے. اور اللہ تعالیٰ نے تمام شریعتوں میں اس قربانی کا عمل کا حکم دیا ہے. ہر امت کے نظام عبادت میں اسے ایک لازمی جز کی حیثیت حاصل رہی ہے. سورۃ حج آیت 34 اس کی دلیل ہے, ولکل امت جعلنا منسکل یذکرو, اور ہم نے ہر امت کے لیے قربانی کا ایک منسک مقرر کیا, قاعدہ مقرر کر دیا. کیوں؟ کہ یذکرو, تاکہ وہ ذکر کریں, تاکہ وہ یاد کریں. کس کو یاد کریں؟ اس واللہ, اللہ کا نام, تاکہ وہ اللہ کا نام لیں. کب, کہاں پہ؟ علامہ رضا کہم, ان جانوروں پر, ان چوپایوں پر اللہ کا نام لیں جو اللہ نے ان کو عطا کیے ہیں. علامہ رضا کہم, اللہ نے ان کو وہ جانور دیے ہیں, من بہیمت الانعامی, وہ جو چھپائے ہیں. ہر ملک کے نبی کی شریعت میں ہر قوم پر قربانی لازمی جز کی حیثیت رکھتی تھی. ہاں, قربانی کا قاعدہ کیا ہے, اس کی تفصیلات کیا ہے, وہ مختلف قوموں کے حالات کے لحاظ سے مختلف رہی, لیکن بنیادی طور پر یہ بات تمام آسمانی شریعتوں میں مشترک رہی کہ جانور کی قربانی صرف اللہ کے لیے کی جائے گی اور اسی کا نام لے کر کی جائے گی. جیسے سورۃ حج آیت 36 میں اللہ تعالیٰ کہتے ہیں فذکر اسم اللہ علیہا, بس ان جانوروں پر صرف اللہ کا نام لو. کہ جب جانور ذبح کرنا ہے تو اللہ کی رضا کے لیے کرنا ہے, اللہ کی خوشنودی کے لیے کرنا ہے, اور ذبح کرتے وقت اس پر صرف اور صرف اللہ کا نام لینا ہے. اس لیے کہ اللہ تعالیٰ سورۃ حج آیت 36-37 میں کیا کہتے ہیں کہ فَكُلُوا مِنْهَا وَأَطْعِمُوا الْقَانِعَ وَالْمُعْتَرَّ كَذَلِكَ سَخَّرْنَاهَا لَكُمْ لَعَلَّكُمْ تَشْكُرُونَ لَنْ يَنَالَ اللَّهَ لُحُومُهَا وَلَا دِمَاؤُهَا وَلَكِنْ يَنَالُهُ التَّقْوَى مِنْكُمْ. تو جب جانور ذبح کیے جائیں, وہ جانور جن کو اللہ نے ہمارے لیے مسخر کر دیا ہے, تو کیا کریں؟ سو ان میں سے خود بھی کھاؤ, اور قناعت کرنے والے اور مانگنے والوں کو بھی کھلاؤ. اسی طرح ہم نے انہیں تمہارے لیے مسخر کر دیا ہے تاکہ تم شکر کرو. اللہ کو ان کے گوشت اور خون نہیں پہنچتے, لیکن اسے تمہارا تقویٰ پہنچتا ہے, دلی خلوص پہنچتا ہے. اللہ کو اس بات کی کوئی پرواہ نہیں کہ آپ کی قربانی $300 کی آئی ہے یا $400 کی آئی ہے یا $250 کی ہے یا آپ نے 10,000 کی لی ہے, 12 کی لی ہے, 17 کی لی ہے یا آپ کی 7-8 کی ہے. بڑا ہے دمبا کہ چھوٹا ہے, تھوڑی دی ہیں کہ زیادہ دی ہیں. اللہ کو جو چیز مطلوب ہے وہ یہ ہے کہ دل کے اندر اخلاص ہو, دل میں اللہ کا قرب حاصل کرنا مقصود ہو. اور قربانی کی روح بھی یہی ہے, قربانی جو ہم دیتے ہیں تو اصل میں اس کی روح بھی یہی ہے کہ قربانی ہمیں یہ پیغام دیتی ہے. قربانی کے معنی ہے اللہ کا تقرب حاصل کرنے کی چیز. معنی یہ ہے کہ میں جس طرح جانور ذبح کر رہی ہوں یا جانور ذبح کروا رہی ہوں اور قربانی ہم دے رہے ہیں, تو اس کا یہ مطلب ہے کہ اللہ تعالیٰ, اے میرے رب, اے کائنات کے مالک, اے خالق, اے حاکم, تو میرا حاکم, میں تیری مطیع, تو میرا خالق, میں تیری مخلوق, تو میرا رب, میں تیری پروردہ, اور تو جب, جو, جس وقت مجھے حکم دے گا میں اپنا سر جھکا دوں گی, میں اپنا جسم جھکا دوں گی, میں اپنی تمام قوتیں, صلاحیتیں, اپنا مال, اپنی اولاد, اپنا سب کچھ تیرے لیے, تیرے دین کے لیے قربان کرنے کو تیار ہوں. جب بھی تیرے دین کی پکار آئے گی, جب بھی تیرا حکم آئے گا. اور مسلمان کیا اعلان کرتے ہیں؟ قل ان صلاتی ونسکی ومحیای ومماتی للہ رب العالمین لا شریک لہ, سورۃ الانعام آیت نمبر 162-163. کہہ دیجئے بے شک میری نماز, میری قربانی، میری زندگی اور موت اللہ کے لیے ہے، جو جہانوں کا پالنے والا ہے، اس کا کوئی شریک نہیں۔ جب کلمہ پڑھ لیا، اپنا کچھ بھی نہیں رہا، سب کچھ اللہ کے نام کر دیا، اس نے اپنا بنا کے چھوڑ دیا، کیا اسیری ہے کیا رہائی ہے، اب سب کچھ اللہ رب العالمین کا ہو گیا، اب سب کچھ اللہ رب العالمین کے نام کر دیا۔ غم زندگی، غم بندگی، غم جاوداں، غم دو جہاں، میری ہر نظر تیری منتظر، تیری ہر نظر میرا امتحان۔ پھر انسان اللہ کے فیصلوں پر راضی ہو جاتا ہے۔ حج میں بھی قدم قدم پر جو بات سکھائی جاتی ہے وہ کیا ہے کہ سینوں میں جو بت بسا رکھے ہیں، سینوں میں جو بت چھپا رکھے ہیں، ان کو توڑ دو اور اس بات کا شعور حاصل کرو کہ جو کچھ بھی ہے ہمارے حکم کے اتباع میں ہے، جو کچھ بھی ہے ہماری اطاعت میں ہے۔ اب دیکھ لیں حج کا ایک ایک رکن، ایک ایک عمل، اس میں کیا فلسفہ نظر آتا ہے؟ اس میں دیوانگی، عاشقی، قربت، جان نثاری، اپنے آپ کو اللہ کے لیے پیش کر دینا۔ تو میں نے اور آپ نے اپنی زندگی میں جو اپنے سینوں میں بت بنا رکھے ہیں، میں، خواہشات، رسم و رواج، خاندان کے اباؤ اجداد کی جو رسمیں ہیں وہ، اور پھر پیئر پریشر، پھر یہ دوستی اس کا مسئلہ ہے، تو اللہ تعالیٰ ہمیں کیا بات بتاتے ہیں کہ اپنے سینے کے تمام بتوں کو ایک ایک کر کے پاش پاش کر دو، ایک ایک کر کے ختم کر دو۔ براہیمی نظر پیدا بڑی مشکل سے ہوتی ہے، حوث چھپ چھپ کے سینوں میں بنا لیتی ہے تصویریں۔ تو یہ جو دل ہے، تو اس دل میں اللہ کی محبت کو بسانا ہے، اسی میں ثواب ہے۔ اب حاجی منا میں کھڑا ہے اور جو پتھر کے شیطان بنے ہوئے ہیں ان کو وہ کینکریاں مارتا ہے، اگر کوئی پوچھے اس کا مقصد کیا ہے، حاجی ایسے کیوں کرتا ہے، ہزاروں لاکھوں لوگ کھڑے ہیں اور جمرات کو کنکر مار رہے ہیں، تو کیوں ایسا انسان کرتا ہے؟ اصل میں یہ بظاہر آپ دیکھیں تو دیوانگی نظر آتی ہے، آخر ان پتھروں نے قصور کیا کیا ہے نا، لیکن کیوں کرتے ہیں؟ اللہ نے حکم دے دیا۔ عقل اس کی حکمت نہیں تلاش کرتی، بلکہ کیا ہے کہ اللہ تعالی کی رضا کی خاطر حاجی وہاں پہ پتھر مار رہے ہیں۔ تو یہاں پر بھی جو بات ہمیں سمجھ میں آتی ہے، جو ہمارے سامنے رکھی جاتی ہے، وہ یہی ہے، مقام کیس کوئی راہ میں جچا ہی نہیں، جو کوئے یار سے نکلے تو سوئے دار چلے، ہے نا، جو رکے تو کوہے گراں تھے ہم، جو چلے تو جان سے گزر گئے، رہے یار ہم نے قدم قدم، تجھے یادگار بنا دیا۔ یہ کون تھے؟ ابراہیم علیہ السلام۔ اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو جیسے جیسے آزمایا، وہ ان آزمائشوں پر پورا اترے، اور اللہ تعالیٰ نے ان کے سر پر تاج رکھا کہ آپ کو دنیا کی قوموں کا امام بنایا جا رہا ہے، امامت کا تاج ان کے سر پر رکھا گیا، لیکن آزمائشوں میں پورا اترنے کے بعد۔ براہیمی نظر پیدا بڑی مشکل سے ہوتی ہے، حوث چھپ چھپ کے سینوں میں بنا لیتی ہے تصویریں۔ یہی میری اور آپ کی بھی ذمہ داری بنتی ہے کہ میں اور آپ قربانی کی روح، قربانی کا شوق، قربانی کی لذت، اس کو اپنے اندر پیدا کریں اور محسوس کریں کہ اللہ کے حکم اور اللہ کے دین کے لیے میں مر مٹوں گی، میرا گھر، میرا مال، میری اولاد، میرے اوقات، میری صلاحیتیں، میرے پیسے، میری دوستیاں، میرا سب کچھ قربان ہے۔ دوستی کیسے قربان کریں گے؟ کہ دوستی غلط بات نہیں ماننی، اگر خراب دوستی ہے، اچھی دوستی نہیں ہے، دین سے، اسلام سے، اللہ سے دور کرنے والی ہے، پھر مجھے اس کی کوئی پرواہ نہیں ہوگی، ان رشتوں کی بھی پرواہ نہیں ہوگی جو کہ اللہ کی محبت میں آڑے آئے، ان کو بھی قربان کر دیا جائے گا۔ تو قربانی کی روح کو سمجھنا، اس کو اپنے اندر جاری اور ساری کرنا، یہ بہت ضروری ہے، اور جب تک اس کی صحیح روح ہمارے اندر پیدا نہیں ہوگی، ہم قربانی کی لذت، ہم قربانی کی مقصودیت، हम कुर्बानी का लुत्फ हासिल नहीं कर सकते। तो आइए हम देखते हैं कि ये कुर्बानी जो दुनिया के खित्ते खित्ते में, दुनिया के गोशे गोशे में, दुनिया की गलियों में मुसलमान जब करते हैं और ज़िबुन अजीम का एक अजीमुशान मंजर पेश होता है, तो ये मुसलमान ऐसा क्यों करते हैं? दरअसल ये एक अजीम यादगार है, ये सपुर्दगी का अजीम वाकया को दोबारा से दोहराना है, ये दरहकीकत हजरत इस्माइल अलैहिस्सलाम का फिदिया है। और कुरान मजीद हजरत इस्माइल अलैहिस्सलाम के फिदिये को किस नाम से याद करता है? इस्लाम, ईमान और एहसान के नाम से याद करता है कुर्बानी को। मतलब क्या है कि इंसान के पास जो कुछ भी है वो अल्लाह का दिया हुआ है, और इस अज्म और यकीन का इजहार करना, इस सपुर्दगी का इजहार करना कि जब है सब कुछ अल्लाह का तो फिर अल्लाह की राह में इसको कुर्बान कर दिया जाएगा। और एक बकरा, एक दुम्बा, एक ऊंट, एक गाय और कितने ही जानवर जिबा करके इंसान ये पेशकश करता है, इस बात को दोहराता है, इस बात का इकरार करता है, इस अज्म का सबूत देता है। और वो क्या है कि अल्लाह ताला जब तुझे जरूरत होगी, जब तू हुक्म देगा और तेरे दीन को जरूरत होगी, मैं अपना खून भी बहाने में दरेख नहीं करूंगी। मुसलमान इस अज्म का इजहार करता है। और आइए सूरत साफात में हम ये देखते हैं कि अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं कि हजरत इब्राहिम अलैहिस्सलाम ने कुर्बानी का ये अमल क्यों किया और किस तरह किया। तो सूरत साफात की आयत नंबर 102 से आप भी निकाल लीजिए। अल्लाह रब्बुल इज्जत फरमाते हैं, हजरत इब्राहिम अलैहिस्सलाम ने जब अपने बाप को तौहीद की दावत दी, बाप बुत घर था तो आप बुतों को तोड़ने वाले थे, है ना, आप बुत शिकन थे, फिर बाप नहीं माना, इनकार कर रहा है तो कौम को दावत दी। अब उसके बाद कौम आग का अलौ तैयार करके जब फेंक दिया उसमें, और फिर वो अल्लाह के हुक्म से वहां से हिजरत करते हैं। और आयत नंबर 99 सूरह साफात में है, वकाल इन्नी ज़ाहिबुन इला रब्बी सयहदीन। इब्राहिम अलैहिस्सलाम ने कहा मैं तो हिजरत करके अपने परवरदिगार की तरफ जाने वाला हूँ। तो इब्राहिम अलैहिस्सलाम ने इराक से हिजरत की और शाम चले गए। जब शाम चले गए तो कहा रब हबली मिनस सालिहीन, वहां जाकर अपनी औलाद के लिए दुआ की, क्योंकि अपनी कौम में, अपने रिश्तेदारों में, अपने घर में उनको क्या नजर आ रहा था? कुफ्र, शिर्क, अल्लाह की नाफरमानी। अब उनको ये फिक्र थी कि उनकी नस्लों में कोई हो, उनकी नस्लों में मुत्तकी आने चाहिए, नेक आने चाहिए, सवाले आने चाहिए। तबशरनाहु बिगुलाम हलीम, तो हमने उसे एक बुर्दबार बच्चे की बशारत दे दी। तो हलीम के मानी क्या है? तो बच्चा बड़ा होकर बुर्दबार होगा, वो बच्चा फरमा बरदार होगा, बुर्दबार होगा, और गुलाम बेटा। तो औलाद जिसके पास नहीं है और जो औलाद चाहता है और खास तौर पे बेटा चाहता है तो उसको ये दुआ मांगनी चाहिए, और इस बात को नहीं बोलना चाहिए कि सालिहीन। फलम्मा बलगा मा हुस्साया, फिर जब बच्चा इतना बड़ा हो गया कि मा हुस्साया कि इब्राहिम अलैहिस्सलाम के साथ चले फिरे, यानी हजरत इब्राहिम अलैहिस्सलाम के साथ दौड़ धूप के लायक हो गया, या फिर कहते हैं कि बालिग हो गया, या फिर ये कहते हैं कि उस वक्त इनकी उम्र 13 साल के करीब थी। पाला या बुनैया, तो इब्राहिम अलैहिस्सलाम ने कहा ऐ मेरे बेटे। हजरत इब्राहिम अलैहिस्सलाम का ताल्लुक अपने बेटे से कितना प्यारा था, ऐ मेरे बेटे या बुनैया इन्नी अराफिल मनामी, मैं ख्वाब में तुझे देखता हूं। आप देखें इब्राहिम अलैहिस्सलाम के मकाम को पहचाने और इनके अमल और सपुर्दगी की जो जान है उसको पहचाने कि उन्होंने ख्वाब देखा है। इन्नी अराफिल मनामी, और ख्वाब में देखा क्या? अन्नी अजबहू का फंजुर माजा तरा, बेशक मैं तुझे जिबा कर रहा हूं, फंजुर अब तू बता ماذا ترا، کہ تیری کیا رائے ہے. پیغمبر کا خواب وہی ہوتا ہے، حکم الہی ہوتا ہے، اس لیے اس پر عمل بھی ضروری ہوتا ہے. تو آپ بیٹے سے رائے کیوں لے رہے ہیں؟ اس لیے وہ یہ دیکھنا چاہتے ہیں کہ میں نے تو اللہ سے دعا کی تھی رب حبلی من الصالحین، تو میرا بیٹا کتنا صالح ہے، امر الہی کی اطاعت کے لیے کتنا تیار ہے. مشورہ پوچھ رہے ہیں، مشورہ مانگ رہے ہیں. اور حضرت ابراہیم علیہ السلام جب بیٹے سے پوچھتے ہیں تو بیٹا کتنا خوبصورت جواب دیتا ہے. بیٹے کو باپ تو پیارا ہے، لیکن اللہ کا حکم باپ سے بھی زیادہ پیارا ہے. کیا کہتے ہیں؟ قال یا ابت افعل ما تؤمر، کہتے ہیں اے بجان افعل، اب کر گزریے ما تؤمر، جو آپ کو حکم دیا جا رہا ہے. کہ بجان آپ وہی کریں جو اللہ نے آپ کو حکم دیا ہے. باپ تو پیارا ہے، لیکن اللہ کا حکم باپ سے بھی پیارا ہے. اللہ کی اطاعت، سر نیاز خم کر دیا، سر کو جھکا دیا. ذرا آپ تھوڑی دیر کے لیے سوچیں تو صحیح، اپنے دلوں کا جائزہ تو لیں. اسلام کی پکار ہوتی ہے، دین کی پکار ہوتی ہے، تو ہم کیا کرتے ہیں؟ کیا ہم اپنے بیٹوں کو، اپنی اولاد کو اللہ کے دین کے لیے بھیجنے کے لیے، قربان کرنے کے لیے تیار ہوتے ہیں، اور اپنے آپ کو بھی؟ اور پھر ساتھ ہی کہتے ہیں ستجدنی انشاء اللہ من الصابرین، انشاءاللہ آپ مجھے صبر کرنے والوں میں پائیں گے. یہ دعا کرتے ہیں کہ جب یہ موقع آئے گا تو مجھے آپ ثابت قدموں میں سے پائیں گے. فلما اسلما، پھر جب وہ دونوں مطیع ہو گئے، اصل میں اسلمان تھا. اب دیکھیں، اب یہاں پر اسلام کیا بتا رہا ہے؟ کہ ان کا عمل اسلام تھا، جھک گئے، اپنے آپ کو جھکا دیا، دونوں نے جھکا دیا. نون تسمیہ کا گر چکا ہے. لَتَلَّهُ لِلْجَبِينَ، لَتَلَّهُ، اور اس کو گرا دیا. گرایا ہے ابراہیم علیہ السلام نے، اور گرایا کس کو ہے؟ اسماعیل علیہ السلام کو، جو گرنے کے لیے تیار تھے. تو باپ نے بیٹے کو جو گرا دیا، اور جب بیٹے کو گرایا تو گرایا کس طرح؟ لل جبین، پیشانی کے بل. اللہ رب العزت کیا فرماتے ہیں؟ کہ بیٹے کو باپ نے جبین کے بل گرا دیا. ہر انسان کا جو چہرہ ہے، تو آپ دیکھیں کہ چہرے پر دو جبنین ہیں، دائیں اور بائیں، اور درمیان میں پیشانی ہے. یہ جو ہے نا، یہ پیشانی ہے، اور یہ جو حصہ ہے نا، یہ دایاں اور بایاں، یہ اس کی جبین ہے. تو اس کا مطلب ہے کہ اس طرح کروٹ پر لٹایا کہ جس طرح جانور کو ذبح کرتے وقت قبلہ رخ کروٹ پر لٹایا جاتا ہے. تو پیشانی یا منہ کے بل لٹانے کا مطلب کیا ہے؟ کہ آپ نے جب اس کو لٹایا تو آپ یہ چاہتے تھے کہ چہرہ اس کا سامنے نہ آئے، بیٹے کا چہرہ نظر نہ آئے، تاکہ جب میں اس کو ذبح کرنے لگوں تو پیار اور شفقت کا جذبہ اللہ کے حکم پر غالب نہ آ جائے. اللہ کا حکم ابراہیم علیہ السلام کو کتنا پیارا تھا. اب آپ دیکھیں، اسماعیل علیہ السلام کو حکم پیارا تھا اللہ کا، تو باپ کو بھی، بیٹا تو بہت پیارا ہے، بڑی دعاؤں کے بعد ملا ہے، 100 سال سے زیادہ عمر تھی، لیکن اللہ کا حکم بیٹے سے بھی زیادہ پیارا ہے. وَتَلَّهُ لِلْجَبِينِ، گرا دیا ہے اس کو. وَنَادَيْنَاهُ، اور پھر ہم نے آواز دی، اَيَّا ابراہیم، کہ ابراہیم قد صدقت الرؤیا، یقیناً تو نے اپنا خواب سچ کر دکھایا. اب دل کے پورے ارادے سے بچے کو ذبح کرنے کے لیے زمین پر لٹا دینا، اللہ تعالیٰ کہہ رہے ہیں کہ تو نے اپنا خواب سچ کر دکھایا. اللہ تعالیٰ اس بات کی گواہی دے رہے ہیں، قرآن مجید کی آیتیں اس بات کی وٹنس ہیں کہ اللہ کے حکم کے مقابلے میں حضرت ابراہیم علیہ السلام کو کوئی اور چیز عزیز نہیں تھی، حتیٰ کہ اکلوتا بیٹا بھی. اور اللہ تعالیٰ کہتے ہیں قد صدقت الرؤیا، تو نے خواب سچ کر دکھایا، انا کذالک نجزی المحسنین، ہم نیکی کرنے والے کو اسی طرح جزا دیا کرتے ہیں. ان ھذا لہو البلاء المبین، در حقیقت یہ کھلا امتحان تھا. اب آیت نمبر 103 میں اللہ تعالیٰ نے کہا کہ وہ اسلم تھے، आप पीछे भी पढ़ चुकी हैं अस्लमतु लिरब्बिल आलमीन, अब यहाँ पे दोनों झुकने वाले और मुती होने वाले थे। अब आयत नंबर 105 में पढ़ा कि हम नेकी करने वाले उनको इसी तरह जजा दिया करते हैं, तो मोहसिनीन में से थे, मोहसिनीन में से थे, एहसान के दर्जे की नेकी करने वाले, खूबसूरती के साथ, हुसन के साथ, दिल की पूरी मोहब्बतों के साथ, लज्जतों के साथ, रूह की पूरी वराफ्तगी के साथ, इश्क फिदायत की इंतहा पर होते थे हजरत इब्राहिम अलैहिस्सलाम। इन्ना कज़ालिका नजज़िल मोहसिनीन, एहसान के दर्जे की नेकी, इसको नफ्से मुतमईना कहते हैं जो एहसान के दर्जे की नेकी करते हैं। आप भी अपना जायजा लें, मैं भी अपना जायजा लूं, जिंदगी में मेरी भी और आपकी बड़े इम्तहान आए अब तक, है ना, और क्या मैंने और आपने अपने आप को झुकाया अल्लाह के आगे, या मुझे और आपको अपनी जात प्यारी होती है, अपनी मैं प्यारी होती है, अपनी औलाद प्यारी होती है, अपनी ख्वाहिशात प्यारी होती हैं, या अल्लाह का हुक्म प्यारा होता है। हम कैसे मुसलमान हैं, हम कैसे मुसलमान हैं, दुनिया की मोहब्बत में गले तक सर तक डूबे हुए हैं, दुनिया की मोहब्बत की दलदल में फंसे हुए हैं, गर्क है इसके अंदर। ये जबान है तो जिक्र करते हुए नमाज पढ़ते हुए तो थक जाती है, ये जिस्म उस पर सुस्ती तारी होती है, लेकिन बातें करते हुए और दुनिया के पीछे भागते भागते थकते नहीं हैं। ये कैसे मुसलमान हैं, ये कैसा ईमान है, और एहसान के दर्जे की नेकी क्या कभी मैं और आप भी करेंगे? इतनी लज्जत, इतनी मोहब्बत, इतना प्यार कि अल्लाह का हुक्म है और कर दिया। और आप इसी से जायजा ले लीजिए कि 19 बारे तकरीबन पढ़ लिए हैं, अब आपने सरी अहकामात अल्लाह के सामने हैं, इरादे बांधता हूं, सोचता हूं, तोड़ देता हूं, कहीं ऐसा ना हो जाए, कहीं ऐसा ना हो जाए, है ना। और हम सब क्या कर रहे हैं, हम गर्दिशे दौरा से कुछ इस तरह लड़े हैं, दीवार बने दश्ते तमन्ना में खड़े हैं, कि हम सोचते रहते हैं, इंतजार करते रहते हैं, मैं अपनी तबाही की तारीख लिखूं कैसे, औरों की भी साजिश थी, तेरा भी हवाला था, वफा के नाम पर तुम क्यों संभल के बैठ गए, तुम्हारा जिक्र नहीं, बात है जमाने की। ये वफा की बात हो रही है हजरत इब्राहिम अलैहिस्सलाम की, इस्माइल अलैहिस्सलाम की, ये एहसान के दर्जे की नेकी की बात हो रही है मुत्तकियों के इमाम की। इन्ना हाजा लहुल बलाउल मुबीन, दरहकीकत ये खुला इम्तहान था, लाडले बेटे को ज़िबा करने का हुक्म ये बहुत बड़ी आजमाइश थी, और हजरत इब्राहिम अलैहिस्सलाम इसमें सुरखरू निकले। और आप पर और हम पर जब आजमाइशें आती हैं तो क्या करते हैं, ढह जाते हैं, हम गिर जाते हैं, कभी दाढ़ी कटवा दी, कभी जिलबाब उतार दिया, कभी इब्राहिम नाम रखा किसी ने और कहा कि नहीं इसके स्पेलिंग ब्राहम के कर दिए, ताकि यहां रहते हुए मगरिब की दुनिया में पता ही ना चले कि ये कौन सी बात है, क्योंकि इब्राहिम तो कुरान ने इब्राहिम के नाम से याद किया ना, तो ये लोग यहूदो नसारा कैसे कहते हैं, ब्राहम कहते हैं ना। तो ये हैं मेरी और आपकी ख्वाहिशात। और फिर अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं, वफदैनाहु बिज़बहिन अज़ीम, और हमने एक बड़ा ज़बीहा इसके फिदिये में दे दिया। इसके क्या मानी है, ये बड़ा ज़बीहा, ये एक मेंढा था, दुम्बा था, जो अल्लाह ताला ने जन्नत से हजरत जिब्राइल अलैहिस्सलाम के जरिए भेजा। वतरकना अलैहि फिल आखिरीन, और हमने इनका जिक्र खैर पिछलों में बाकी रखा। और ये जो हजरत इब्राहिम अलैहिस्सलाम का अमल था अपने बेटे को ज़िबा करने वाला, अल्लाह रब्बुल इज्जत कहते हैं कि आपका ये अमल हमने आने वाली नस्लों के लिए छोड़ दिया। सलामुन अला इब्राहिम, इब्राहिम अलैहिस्सलाम पर सलामती हो, अल्लाह रब्बुल इज्जत सलामती भेज रहे हैं। कज़ालिका नजज़िल मोहसिनीन इन्नहु मिन इबादिनल मुमिनीन, हम नेकोकारों को इसी तरह बदला दिया करते हैं, बेशक वो हमारे ईमानदार बंदों में से था। وَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا مِنَ الصَّالِحِينَ وَبَارَكْنَا عَلَيْهِ وَعَلَى إِسْحَاقَ, وَمِن ذُرِّيَّاتِهِمَا مُحْسِنٌ وَظَالِمٌ لِنَفْسِهِ مُبِينٌ. اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام کے عمل کو اتنا سراہا ہے, کہتے ہیں پھر کہتے ہیں کہ ہم نیکو کاروں کو ایسا بدلہ دیا کرتے ہیں, احسان کرنے والوں کو, بے شک وہ ہمارے ایماندار بندوں میں سے تھا. ان کے ایمان کی گواہی اللہ رب العزت دے رہے ہیں, اور ہم نے اس کے ایمان, احسان, اسلام, صدق کر رویا, اور جو وہ جھکنے والا تھا اس کا کیا بدلہ دیا, اور ہم نے اس کو اسحاق نبی کی بشارت دی جو صالح لوگوں میں سے ہوگا, اور ہم نے ابراہیم اسحاق پر برکتیں نازل فرمائیں, اور ان دونوں کی اولادوں میں بعض تو نیک ہیں اور بعض اپنے نفس پر ظلم کرنے والے ہیں. تو اللہ رب العزت نے حضرت ابراہیم علیہ السلام کی اس قربانی کو اتنا سراہا, اس کو اتنا پسند کیا کہ امت مسلمہ میں, مسلمانوں کی امت میں بھی یہ عظیم الشان یادگار قربانی دراصل حضرت اسماعیل علیہ السلام کا فدیہ ہے. اللہ تعالیٰ نے جنت سے دمبا بھیج کر حضرت اسماعیل علیہ السلام کی جان چھڑائی, اور قیامت تک اب دنیا بھر میں مسلمان کو اسی یاد میں جانور ذبح کرتے ہیں اور کرتے رہیں گے, اور یہ عظیم شان واقعہ تازہ کرتے رہیں گے. اور جو حضرت ابراہیم علیہ السلام کی سنت ہے اور حضرت اسماعیل علیہ السلام کی سنت, اس کو زندہ کرتے رہیں گے. اور میں کبھی یہ بھی سوچتی ہوں کہ اگر حضرت اسماعیل علیہ السلام کو ذبح کر دیا جاتا, حضرت ابراہیم تو تیار تھے نا, اگر وہ ذبح ہو جاتے تو پھر کیا کرنا تھا, پھر بیٹوں کو ذبح کرنا تھا مجھے اور آپ, کیا میں اور آپ اس کے لیے تیار ہوتے؟ یہاں پہ بھی آپ دیکھ لیجئے کہ جو بات میرے اور آپ کے سامنے آتی ہے وہ یہ ہے کہ ہم حضرت ابراہیم علیہ السلام کی یاد میں قربانی کریں. اور آپ نے ایک قربانی نہیں کی, آپ کی پوری زندگی قربانیوں سے بھری ہوئی تھی نا. یہ قدم قدم بلائیں, یہ سواد کوئے جانا, وہ یہیں سے لوٹ جائے جسے زندگی ہو پیاری. بری عادتوں کی قربانی, غصہ بڑا آتا ہے, خواہشات اتنی بڑی ہیں, اتنی زیادہ ہیں کہ اس کے اندر ایمان کہیں چھپ گیا ہے, ایمان ٹمٹماتا ہوا دیا ہے, بلکہ کبھی ٹمٹماتا ہوا دیا بھی نہیں بنتا, بلکہ کیا ہوتا ہے کہ گویا کہ زنگ لگ گیا ہے دل کو. وہ دل جس میں ایمان بھرا ہوا ہونا تھا, اس دل میں حسد ہے, کینہ ہے, کدورت ہے, نفرت ہے, دشمنی ہے, کفر ہے, شرک ہے, دنیا کی محبتیں ہیں, اور ایک پردے کے اوپر دوسرا پردہ اندر سے, اور بات کچھ اور ہوتی ہے, کر کچھ اور رہے ہوتے ہیں, کہہ کچھ اور رہے ہوتے ہیں. تو کیا قربانی کرنی ہے؟ اپنی بری خواہشات کو آئیے قربان کر دیں اس عید پر, آئیے بری عادتوں کو قربان کر دیں, بری عادتیں ختم کر دیں, اپنے دل کے جالے صاف کر لیں. گھروں کی صفائی کر رہے ہیں نا, عید کی تیاری کر رہے ہیں نا, آئیے اپنے جسم بھی ایک مکان کی طرح ہے, یہ گھر ہے میرا اور آپ کا, جسم روح سے آباد ہے, اور روح ختم ہو چکی ہے مادیت پرستی میں, دنیا کی محبت میں, آئیے اس روح کو زندہ کریں. اللہ خبردار, یاد رکھنا, روح کیسے زندہ ہوتی ہے؟ بذکر اللہ, اللہ کے ذکر سے. تطمئن القلوب, اللہ کے ذکر سے دل آباد ہوتے ہیں, دلوں کے جزیرے, دلوں کی بستیاں, دلوں کے شہر جو ہیں وہ اللہ کے ذکر سے, قرآن کی تلاوت سے, موت کی یاد سے آباد ہوتے ہیں. تو آئیے ہم قربانی کی حقیقت کو پائیں, آئیے ابراہیم علیہ السلام کی سنت کو یاد کریں. قربانی کی فضیلت اور قربانی کی اہمیت ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث سے کیا پتا چلتی ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, 10 ذوالحج کو خون بہانے سے بڑھ کر ابن آدم اللہ تعالیٰ کے ہاں کوئی بہتر عمل نہیں کرتا. یہ جانور قیامت کے دن اپنے سینگوں, کھروں اور بالوں سمیت آئیں گے, اور خون کے زمین پر گرنے سے پہلے اللہ کے ہاں اس کا ایک مقام ہوتا ہے, اور تم یہ قربانی خوش دلی سے کیا کرو. تو قربانی کیسے کرنی ہے اور کیوں کرنی ہے؟ اللہ کا حکم ہے اس لیے کرنی ہے. دوسری بات, کون کرے گا قربانی؟ جو صاحب حیثیت ہے وہ کرے گا, جو صاحب حیثیت ہے. اور صاحب حیثیت کے بارے میں علماء پھر کیا کہتے ہیں کہ جو صاحب نصاب ہے, جو صاحب زکوٰۃ ہیں, ان کو قربانی کرنی چاہیے. قربانی کیا ہے؟ یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنت ہے. پھر آپ اس سلسلے میں دیکھیں کہ جب یہ اللہ کے نبی کی سنت ہے اور قربانی ہم سب کو کرنی چاہیے, تو اس بات کو بھی ہم یاد رکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, جو شخص وسعت رکھنے کے باوجود قربانی نہ کرے وہ ہماری عیدگاہ کے قریب نہ آئے. کیوں ایسا آپ نے کہا کہ وسعت ہے اور پھر قربانی نہ کریں؟ تو جو بھی جاب کرنے والے ہیں, کمانے والے ہیں یا صاحب حیثیت ہے, تو ان کو قربانی کرنی چاہیے اور شوق سے کرنی چاہیے, محبت سے کرنی چاہیے. اگر کوئی صاحب حیثیت نہیں ہے تو ظاہر ہے پھر وہ قربانی نہیں کرے گا. اور اس میں جیسے اگر ایک گھر کے اندر چار پانچ کمانے والے ہیں یا دو تین کمانے والے, یا میاں بھی کما رہا ہے بیوی بھی کما رہی ہے, دونوں کو قربانی کرنی چاہیے. بعض لوگ کیا کرتے ہیں کہ بس گھر کی طرف سے ایک قربانی کر دیتے ہیں, تو یہ صاحب حیثیت پر ہے اور قربانی کرنی چاہیے. اور وہ سمجھ کر نہیں, ٹیکس سمجھ کر نہیں, مصیبت سمجھ کر نہیں کہ اب کیا کرے, بلکہ کیا ہے, شوق کے ساتھ, محبت کے ساتھ. اور باہر کی مغرب کی دنیا میں رہنے والے میں اور آپ, ہمیں تو اور زیادہ اہتمام سے کرنے چاہیے, اور خاص طور پر یہاں کرنے چاہیے. کیوں؟ اس لیے کہ ہم اپنے بچوں کو کیسے سکھائیں گے یہ سنت ابراہیمی, اور جب قربانی کریں تو ان کو لے کے جائیں, ان کو دکھائیں, ان سے کروائیں, تاکہ نسلوں کے اندر نیکی آئے, تاکہ نسلوں میں سنتوں کا احیاء آئے. ٹھیک ہے باہر کے ممالک میں اور ایسی جگہوں پہ جہاں پہ غربت ہے, جہاں پہ مسائل ہیں, ہم اپنے ان مسلمانوں کو بھی یاد رکھیں, کشمیر, افغانستان, فلسطین, انڈیا, پاکستان اور دنیا بھر کے جو غریب مسلمان ہیں, مظلوم ہیں, پریشان حال ہیں, تو ہم ان کو بھی یاد رکھیں. اور بعض اوقات ایک گھر میں جب ایک سے زیادہ قربانی ہے تو ادھر بھی بھیج دیں, کچھ ادھر کر لیں, ہے نا, ادھر بھی بھیج دیں, ادھر بھی کر لیں. اور اس میں بہت حسابی کتابی بھی بننے کی ضرورت نہیں ہے, جو فرض ہے وہ بھی ہو جائے گا, ساتھ میں نفل بھی ہو جائے گا. تو یہ ہے قربانی کی فضیلت, یہ ہے قربانی کی حیثیت, اور قربانی کی جو اور اس کے مقاصد ہیں ہمیں کیا پتا چلتے ہیں کہ حضرت انس رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, جس نے عید کی نماز سے پہلے جانور ذبح کر لیا اس کو دوبارہ اپنی قربانی کرنی چاہیے, اور جس نے نماز کے بعد قربانی کی اس کی قربانی پوری ہو گئی, اور اس نے ٹھیک مسلمانوں کے طریقے کو پا لیا. تو بعض لوگ کیا کرتے ہیں, جلدی میں صبح صبح جلدی جلدی قربانی کر لیں, کام ختم کر لیں, تو عید کی نماز سے پہلے قربانی نہیں ہے. من کان ذبح قبل الصلاۃ فلیعد, یہ صحیح بخاری اور صحیح مسلم کی روایت ہے کہ جس نے نماز سے پہلے ذبح کیا وہ دوبارہ قربانی کرے. پھر آپ دیکھیے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت فاطمہ سے کہا, اے فاطمہ اپنی قربانی کے جانور کے پاس آ کر کھڑی ہو, اس کا جو قطرہ زمین پر گرے گا اس کے بدلے اللہ تمہارے پچھلے گناہ معاف کرے گا. حضرت فاطمہ رضی اللہ عنہ نے پوچھا, یہ ثواب صرف ہم اہل بیت کے لیے ہے یا ساری امت کے لیے؟ فرمایا, سارے مسلمانوں کے لیے, یعنی جو بھی ایسا کرے گا تو سب کو اس کا ثواب ملے گا. پھر آپ دیکھیے کہ صحابہ نے رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم, یہ قربانی ہے کیا چیز, اس کی حقیقت کیا ہے؟ فرمایا, یہ تمہارے باپ ابراہیم علیہ السلام کی سنت ہے. صحابہ نے کہا, یا رسول اللہ صلی اللہ علیہ وسلم, اس میں ہمارے لیے کیا اجر و ثواب ہے؟ فرمایا, ہر بال کے بدلے ایک نیکی ملے گی. صحابہ اکرام رضی اللہ عنہ نے کہا, اور اون کے بدلے یا رسول اللہ صلی اللہ علیہ وسلم؟ مجھے صحابہ کا یہ انداز بڑا پیارا لگتا ہے, دل کرتا ہے کہ ان کی اس ادا پہ فدا ہو جاؤں. بڑا پیارا لگتا ہے جب قربانی کی بات ہے, کوئی بھی بات ہے تو فوراً آگے سے پریشانی ہوتی تھی کہ جو بکرے دینے والے ہیں ان کو تو بالوں کے بدلے اتنی نیکی ملے گی, اب جو دمبے کر رہے ہیں ان کے روحوں کا حساب کیسے ہوگا, فوراً فکر ہوتی تھی ان کو, فوراً سوال آگے سے پوچھتے تھے. اور ان کے سوال کیلو کال والے نہیں تھے جیسے بنی اسرائیل نے کیے گائے کے سلسلے میں, ہے نا, ایسے سوال کہ عمل کوئی نہیں کرنا. بعض اوقات بعض لوگ سوال بہت کرتے ہیں, ایک ہی سوال, کھال ادھیڑنا, بال کی کھال ادھیڑنا, लेकिन सहाबा के सवाल पता कैसे होते थे? ईमान से मौजन, वो अमल के शाह सवार थे। जन्नत उनकी आंखों के सामने नजर आती थी, वो जन्नत के फिदाई और शिदाई थे, जन्नत के लिए कुर्बान होने के लिए तैयार। और पूछते हैं, और फिर उनके बदले या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया, हाँ उनके हर हर रुएं के बदले भी एक एक नेकी मिलेगी। तो इससे एक बात पता चलती है कि बकरा करें या फिर दुम्बा करें, कुछ भी करें, कोई भी जानवर हो, गाय हो, ऊंट हो, तो सबके बदले उसके एक एक बाल के बदले अजर मिलेगा। जब कुर्बानी की जाए, खा ऊंट, ऊंटनी, दुम्बा, बकरा, बकरी, भेड़, गाय, बैल, भैंस, भैंसा, इन ये जानवर कुर्बान किए जा सकते हैं और कोई जानवर नहीं इसके अलावा, तो जब कुर्बान करें तो जानवर ऐबदार नहीं होना चाहिए, जानवर बिल्कुल सेहतमंद होना चाहिए, ठीक होना चाहिए और उसके अंदर कोई ऐब नहीं होना चाहिए, जैसे काना है या फिर लंगड़ा है या फिर दुम कटा हुआ है, दुरुस्त नहीं है, बल्कि अच्छी कुर्बानी करनी चाहिए, बेहतरीन कुर्बानी करनी चाहिए। और रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो अहदीस है, इससे क्या चीज हमारे सामने आती है कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब आपने कुर्बानी के अहकाम दिए और कुर्बानी का तारुफ करवाया, तो ये बात बताई कि कुर्बानी का जानवर ठीक होना चाहिए, सही होना चाहिए। कहा ला तज़बहू इल्ला मुसिन्ना, के ना ज़िबा करो मगर मुसिन्ना, इल्ला ये कि तुम पर तंगी हो तो भेड़ का जिज़्ल ज़िबा कर सकते हो। तो ये जो मुसिन्ना है, ये कौन सा जानवर होता है? जानवरों में मुसिन्ना दांत तोड़ने वाले को कहते हैं, यानी वो जानवर ज़िबा किया जाए जो दांत तोड़ चुका है। बकरी दूसरे साल में दांत तोड़ती है, गाय तीसरे साल में और ऊंट पांचवें साल में। ये फतुल बारी में इसकी तफसीर है। इसका मतलब क्या है? यानी बिल्कुल जैसे एक बच्चा छोटा सा, उसकी बजाय अच्छा जानवर ज़िबा करना चाहिए। इससे ये बात पता चलती है, समझ आई बात की आपको? जो दांत तोड़ चुका हो, एक बिल्कुल ही बच्चा सा है और एक दांत तोड़ चुका है, तो इसका मतलब ये है कि जानवर जो ज़िबा किया जाए वो ऐबदार नहीं होना चाहिए। सींग टूटा हुआ है, कान कटा हुआ है, बहुत कमजोर है, चर्बी, हड्डी, गुद्दा सब खत्म हो चुका है, तो ये जायज नहीं है। चार जानवर कुर्बानी में जायज नहीं है। रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल औराउल बयनु अवारुहा वल मरीदतुल बयनु मरदुहा वल अरजाउल बयनु गलाउहा वल कसीरतुल लती ला तुनकी। ये सही मुस्लिम की रवायत है। चार जानवर कुर्बानी में जायज नहीं है। वाजे तौर पर आंख का काना, वाजे तौर पर नंबर एक, वो जायज नहीं है। नंबर दो, वाजे बीमार, मरीदतुल बय्यिन, वाजे बीमार। नंबर तीन, लंगड़ा जिसका लंगड़ापन नुमाया हो, वल अरजाउल बय्यिन वल कसीरतुल लती ला तुनकी, और वो कमजोर जिसमें चर्बी नहीं है, मतलब बिल्कुल कुछ जान ही नहीं है। फिर इसी तरह सींग वाला मेंढा जिसका रंग सफेद, आंखों का हल्का स्याह और टांगे भी स्याह हो अफजल है। क्यों? इसलिए कि इन सिफात का हामिल मेंढा हजरत रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कुर्बानी में ज़िबा किया था। ये सुन्ने तिर्मिजी की रवायत है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने सींग वाला मेंढा ज़िबा किया जिसका पेट स्याह था, टांगों का निचला हिस्सा स्याह था और आंखों का इर्द गिर्द स्याह था। इसका ये नहीं मतलब कि ऐसा ना मिले तो कर नहीं सकते, वैसे ही, यानी गोया के ये जो हदीस है ये बता रही है कि बड़ा खूबसूरत प्यारा जानवर ज़िबा किया गया। और जब कुर्बानी की जाए तो तीसरे दिन कुर्बानी करना भी जायज है। क्यों? इसलिए कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कुल्लु अयाम तशरीक ज़बहुन, तमाम अयाम तशरीक 11 12 13 में ज़िबा है। यानी तीन दिन से मुराद क्या है कि 10 ज़ुलहज को आप कर रही हैं कुर्बानी, तो 10 ज़ुलहज को कर लें, तो ये अफजल है। लेकिन 11, 12 और 13 अगर इन दिनों में आप करती हैं तो भी कुर्बानी करना जायज है। जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने नमाज से पहले कुर्बानी ज़िबा की इसने अपने लिए ज़िबा की, गोया के ऐसे ही जैसे हलाल गोश्त करते हैं ना ज़िबा, तो हलाल गोश्त हो गया उसका, ज़बीहा है, और वो नमाज ईद के बाद ज़िबा करता है तो इसकी इबादत मुकम्मल हो गई। फ़क़द तम्मा नुसुकुहु वसाबा सुन्नतल मुस्लिमीन, और इसने मुसलमानों का तरीका अपनाया नमाज ईद के बाद सुबह के वक्त आप जब ज़िबा करते हैं। अच्छा, फिर जब जानवर को ज़िबा किया जाए तो उसको किबला रुख कर लेना चाहिए और ये दुआ पढ़ना भी मुस्तहब है। इन्नी वज्जतु वजही लिल्लज़ी फतरस समावाति वल अर्द हनीफ़ं वमा अना मिनल मुश्रिकीन इन्ना सलाती व नुसुकी व महया व ममाती लिल्लाहि रब्बिल आलमीन ला शरीक लहू व बिज़ालिका उमिरतु व अना अव्वलुल मुस्लिमीन। तो किबला रुख लिटाकर ये दुआ पढ़ना पसंदीदा है, और जब ज़िबा करने लगे तो क्या पढ़ना चाहिए, बिस्मिल्लाही वल्लाहु अकबर अल्लाहुम्मा हाज़ा मिनका व लक, और बाज़ लोग हजरत अली का नाम लेते हैं या और किसी का, तो ये जायज नहीं है। सिर्फ अल्लाह के नाम की कुर्बानी कबूल होती है। फिर ये बेहतर ये है कि ज़िबा खुद किया जाए, लेकिन अगर ज़िबा करने के लिए किसी दूसरे को नायब बना दिया जाए तो इसमें भी कोई हर्ज नहीं है और ना ही इस बारे में उलमा में कोई इख्तलाफ है। अच्छा, अब कुर्बानी का गोश्त आ गया, अब उसको तकसीम करने का बेहतरीन तरीका क्या है। मुस्तहब ये है, पसंदीदा ये है कि उसे तीन हिस्सों में तकसीम कर लिया जाए। एक हिस्सा कुर्बानी करने वाले खुद खाएं और एक हिस्सा खैरात कर दें और बाकी अपने दोस्त और अहबाब उन्हें तोहफे के तौर पर भेज दें। क्यों? सही बुखारी और सही मुस्लिम की रवायत है, कुलु वद्दखिरू वतसद्दकू, कुलू तुम खाओ तो एक हिस्सा अपने लिए। दूसरी बात क्या है, वद्दखिरू जखीरा बनाओ, तो यानी खा भी सकते हैं जखीरा भी कर सकते हैं। और तीसरी बात क्या कही, वतसद्दकू और खैरात करो, तो हम उसको गरीबों में मिस्कीनों में दे सकते हैं। अच्छा, ये भी जायज है कि सारा गोश्त खैरात कर दे, मसलन आप चाहें तो सारा गोश्त खैरात कर सकते हैं। अगर किसी को तोहफा ना भी भेजें तो इसमें कोई हर्ज नहीं है। अच्छा, अगर किसी का कुंबा बहुत बड़ा है, फैमिली ज्यादा है, तो फिर पूरा गोश्त भी इस्तेमाल में लाया जा सकता है। दीन का जो हुक्म है, और दीन इस्लाम कितना दीन फितरत है ना, कितना खूबसूरत है, मुश्किल नहीं है, जरूरत है तो पूरा इस्तेमाल में लाया जा सकता है। बेहतर यह है कि इसको फैलाया जाए, वो दिया जाए, लेकिन ऐसा नहीं है कि बहुत ही हिसाब किताब में रहें। लेकिन जहां पूरा इस्तेमाल में लाया जा सकता है, ये मत भूलें कि पूरा दिया भी जा सकता है अल्लाह के रास्ते में। अच्छा, फिर एक और अहम बात है कि जब ज़िबा किया जाए, ज़िबा करवाया जाए, जो कसाब है ना, कुर्बानी के गोश्त में से उसको मजदूरी नहीं दी जा सकती, उसकी मजदूरी कुर्बानी के गोश्त में से नहीं दे सकते। हजरत अली रजी अल्लाह अन्हु रवायत करते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुझे हुक्म दिया कि मैं आपके ऊंटों की कुर्बानी की निगरानी करूं और गोश्त चमड़े और झूले खैरात कर दूं और कसाब को इनमें से कुछ न दूं, और फरमाया हम उसे अपनी तरफ से मजदूरी देंगे। मेरी प्यारी बहनों, कितनी खूबसूरत है ये हदीस कि जब जानवर कुर्बान कर दिया है तो पूरा का पूरा अल्लाह के रास्ते में, और उसकी बांधने वाली रस्सी भी अपने पास ना रखें, उसकी खाल भी पास ना रखें, उसकी कोई चीज भी अपने पास ना रखी जाए, बल्कि क्या किया जाए, उसको अल्लाह के रास्ते में दे दिया जाए। गोश्त चमड़ा और उसका जो रस्सी थी, कहा कि सब खैरात कर दें। तो ये है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का अमल। फिर आप देखें कि एक बकरी तमाम घर वालों की तरफ से कफायत करती है, काफी है, चाहे इस कुंबे में बहुत ज्यादा लोग हों। जैसे अबू अयूब अंसारी रजी अल्लाह का बयान है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दौर में एक आदमी अपने तमाम घर वालों की तरफ से बकरी कुर्बान करता था। इसका क्या मतलब है? इसका मतलब ये है कि यानी अगर उस घर में एक बंदा साहिब हैसियत है तो एक अगर वो गंबा करेगा तो सब घर वालों की तरफ वो हो जाएगी, है ना। तो अगर उस घर में साहिब हैसियत ज्यादा है तो फिर ज्यादा कुर्बानियां करनी है। मसलन अभी इन दिनों जो सवाल आए हैं उसमें एक घर में चार लोग कमाने वाले हैं, ठीक है, तो चार कुर्बानियां की जाएंगी और पांचवी कुर्बानी बीवी की तरफ से भी होगी। क्यों? इसलिए कि वो बीवी साहिब निसाब है, वो ज़कात देती है, वो साहिब हैसियत है तो उसको भी कुर्बानी देनी चाहिए। तो आप इस बात को याद रखें, बात ये नहीं है घर के अंदर लोग कितने हैं, बात यह है कि घर के अंदर साहिब हैसियत लोग कितने हैं, उसके मुताबिक फैसला होगा। अच्छा, फिर जो कुर्बानी का पुख्ता इरादा रखता हो वो जुलहज का चांद देखने के बाद कुर्बानी के जिबा होने तक बाल और नाखून ना कटवाए। सही मुस्लिम की रवायत है, इज़ा रईतुम हिलाल ज़िलहज्जति व अरादा अहदुकुम अय्युदय्यहा फलयुमसिक अन शारही व अज़फारही हत्ता युदय्यह। जब तुम जुलहज का चांद देख लो और तुम में से कोई कुर्बानी का इरादा करे तो अपने बाल और नाखून कुर्बानी जिबा करने तक ना काटे। अब जो शख्स जो है जो तो कुर्बानी देगा वो तो अपने बाल नहीं काटे, नाखून नहीं काटे, जुलहज के चांद देखने से पहले पहले वो अपनी गैर जरूरी बाल काट सकता है। अच्छा, अब जो जिसकी हैसियत नहीं है वो क्या करे? क्योंकि एक शख्स रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आया और उसने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछा, सवाल किया, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये बताइए, अगर मेरे पास एक ही बकरी हो जो किसी ने दूध के लिए मुझे दे रखी हो तो क्या मैं इसकी कुर्बानी करूं? फरमाया, नहीं, तुम इसकी कुर्बानी ना करो, बल्कि कुर्बानी के दिन अपने बाल बनवा लेना, अपने नाखून कटवा लेना, अपनी मूछें कतरवा कर दुरुस्त करा लेना और जेरे नाव के बाल साफ कर लेना, बस अल्लाह के नजदीक यही तुम्हारी पूरी कुर्बानी हो जाएगी। तो ये हदीस अबू दाऊद और नसाई की है। तो इससे क्या बात पता चलती है, वहां पे अल्लाह के आशिक, अल्लाह के दीवाने, अल्लाह के फरजाने जो हाजी हैं उनसे निस्बत कायम की जा रही है। वो कुर्बानी कर रहे हैं और एहराम की बहुत सी पाबंदियां उन पर नाफिज हैं, उन पर एहराम के बहुत से अहकाम हैं जिनको पूरा करना है। अब यहाँ पे दूर बैठे हुए हैं तो उनसे, उन दीवानों फरजानों से कुछ निस्बत तो पैदा कर लें। तो ये है असल बात। अच्छा, तो जो शख्स कुर्बानी की इस्तात न रखता हो तो उसे इस बुनियाद पर कुर्बानी का सवाब मिलेगा, अगर इस्तात नहीं है कि उसके घरवाला जो कर रहा है और बाकी घर वालों के पास तो इस्तात नहीं है तो वो करेगा तो उसको भी सवाब मिलेगा। और एक हमें हदीस से ये भी पता चलता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपनी तमाम उम्मत की तरफ से भी कुर्बानी कर दी थी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मेंढा ज़िबा करते वक्त कहा, ऐ अल्लाह, ये मेरी और मेरी उम्मत के इन अफराद की तरफ से है जिन्होंने अदम इस्तात की बुनियाद पर कुर्बानी नहीं की। तो ये है कुर्बानी के अहकाम और कुर्बानी के मसाइल। और अब हम आते हैं कुर्बानी के सिलसिले में जो आपके सवाल मेरे सामने आए हैं। इनमें से एक सवाल ये है कि एक औरत है, मियां उसके जॉब करते हैं लेकिन वो जॉब नहीं करती, तो उसे क्या करना चाहिए? तो उसका मैं वो पहले ही आपको ये बात बता चुकी हूँ कि अगर वो साहिब हैसियत है तो उसको भी कुर्बानी करनी चाहिए। फिर एक बहन ने सवाल पूछा है कि बीवी जॉब करती है, शौहर जॉब नहीं करते, तो अब क्या औरत अपने शोहर की तरफ से कुर्बानी कर सकती है? हाँ, कुर्बानी कर सकती है, अगर हैसियत है तो कुर्बानी की जा सकती है। अच्छा, फिर इसके बाद ये भी सवाल है कि क्या बच्चों की तरफ से कुर्बानी दी जा सकती है? तो अगर बच्चे कमाई कर रहे हैं, जॉब कर रहे हैं, और यहाँ तो बहुत रवाज है कि बच्चे जॉब करते हैं, तो वो भी फिर साहिब हैसियत की तारीफ में आते हैं। अगर वो इतना कमा रहे हैं तो उनकी तरफ से कुर्बानी होनी चाहिए। और अगर वो साहिब हैसियत नहीं है तो बाप या माँ उनकी तरफ से करना चाहती है तो वो भी कर सकती है। अच्छा, एक सवाल सामने आया है कि जैसे दूसरे ममालिक में कुर्बानी करवाई जाती है, यानी कि वहां पे कुर्बानी दे दी जाती है, तो बाज़ औक़ात वहां कुर्बानी यहाँ की नमाज से पहले हो जाती है, ऐसे में क्या हुक्म है? क्योंकि बाज़ औक़ात वहां पे टाइमिंग का फर्क है ना, दिनों का फर्क है और बाज़ औक़ात ईद का भी फर्क हो जाता है, तो फिर क्या करना चाहिए। तो इस सिलसिले में अगर इस बात का एहतमाम किया जा सके कि आपकी ईद के बाद वहां पे कुर्बानी हो तो ये भी किया जा सकता है, लेकिन अगर आप अपनी कुर्बानी के पैसे किसी इदारे को दे देते हैं, आप किसी मस्जिद को, किसी तंजीम को, किसी इदारे को दे देते हैं, तो उल्मा की राय ये है कि आपने उसको वकील बना दिया, वो आपका वकील है, अब उसकी जिम्मेदारी है, तो आपकी तरफ से कुर्बानी ठीक हो गई। अच्छा, फिर इसके बाद एक और सवाल है कि क्या हज की कुर्बानी और ईद की कुर्बानी अलग है? तो हज और ईद की कुर्बानी अलग नहीं है। हाजी जो हज करने वाले हैं उनको जब कुर्बानी करनी है तो उनको पीछे से अलग से कुर्बानी घर में यहां नहीं करनी। अगर वहां पे वो कुर्बानी कर रहे हैं तो बस वही कुर्बानी उनकी अल्लाह ताला के यहाँ कबूल है और ये हज के मनासिक में से है। दूसरी बात यह है कि अगर कोई हाजी हज कर रहा है, कुर्बानी की इस्तेआत नहीं है, तो वो 10 रोजे रख ले, वो 10 रोजे रखेगा तो उनमें से 3 रोजे तो वहां रखेगा और 7 रोजे घर वापस आकर, 3 रोजे उसको हज के दिनों में रखने हैं लेकिन यौम अरफा का नहीं रखना, और बाकी यहाँ आकर 3 रोजे पूरे कर सकता है। तो एक सवाल है कि क्या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के नाम की कुर्बानी की जा सकती है? हाँ, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के नाम की कुर्बानी की जा सकती है। आप देखें कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हम पर कितने एहसानात हैं, वो रहमतुल्लिल आलमीन, वो हमारे लिए हमारे गम में वो अपनी जान तक उन्होंने हलकान कर डाला। और फिर आप देखें कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुद हमारे लिए कुर्बानी भी की है, तो उनके लिए कुर्बानी करना जायज है और इसका जवाब है। फिर एक सवाल है कि कुर्बानी कब तक की जा सकती है, कितने दिन तक कुर्बानी की जा सकती है? तो ये बात याद रखें कि 10 ज़ुलहज से लेकर 13 ज़ुलहज तक कुर्बानी की जा सकती है। 10 ज़ुलहज को ईद की नमाज के बाद से लेकर 13 ज़ुलहज के ग़ुरूब आफ्ताब तक 4 दिन कुर्बानी करना जायज है, यानी अयाम तशरीक के तमाम दिन कुर्बानी करना जायज है। अच्छा, एक सवाल है कि क्या एक से ज्यादा कुर्बानी दी जा सकती है? अच्छा, इस सिलसिले में ये है कि अगर इस्तेआत है तो इस्तेआत के मुताबिक एक से ज्यादा कुर्बानी देना भी मसनून है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में आता है कि आप कुर्बानगाह तशरीफ लाए, ये हजतुल विदा के बारे की हदीस है, 63 ऊंट अपने हाथ से जिबा किए, बाकी ऊंट 37 जो थे हजरत अली रजी अल्लाह को दिए, जिन्हें हजरत अली रजी अल्लाह ने जिबा किया, आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अली रजी अल्लाह को भी अपनी कुर्बानी में शरीक किया। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने हर ऊंट से गोश्त का टुकड़ा लेने का हुक्म दिया जिसे हंडिया में डालकर पकाया गया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और हजरत अली रजी अल्लाह अन्हु दोनों ने इसमें से गोश्त खाया और शोरबा पिया, जिससे ही मुस्लिम की रवायत है। एक और सवाल आया है कि एक ऊंट की कुर्बानी में कितने लोग शरीक हो सकते हैं? कि हजरत जाबिर रजी अल्लाह अन्हु रवायत करते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें हुक्म दिया कि हम में से 7 आदमी ऊंट या गाय में शरीक हो सकते हैं। ये मुस्नद अहमद और इमाम मुस्लिम की रवायत है, लेकिन इमाम इब्ने हजम रहमतुल्लाह अलैह के नजदीक ऊंट की कुर्बानी में 7 की बजाय 10 आदमी भी शरीक हो सकते हैं। वो क्या दलील देते हैं? वो कहते हैं कि अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु की इस रवायत को बयान करते हैं कि एक सफर में हम नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ थे कि ईद उल अधा आ गई, तो हमने गाय को 7 आदमियों की तरफ से और ऊंट को 10 आदमियों की तरफ से जिबा किया। तो हमें फिर क्या बात पता चलती है कि ऊंट के लिए 7 आदमियों का हिस्सा भी आपने लगाया, यानी आपने कहा ना कि 7 आदमी ऊंट या गाय में शरीक हो सकते हैं, ये सही मुस्लिम की रवायत है। और दूसरी तरफ हमें ये रवायत भी मिल रही है, ये भी तिर्मिज़ी निसाई इब्ने माजा मुस्नद अहमद और सही मुस्लिम की है, सफर में थे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तो हमने गाय को 7 आदमियों की तरफ से और ऊंट को 10 आदमियों की तरफ से ज़िबा किया। ठीक है, इस तरह आगाही होनी चाहिए, समझ होनी चाहिए, तो मौके की मुनासिबत से या हालात के मुताबिक। तो अगर शायद हैसियत है और बेहतर क्या है कि गाय में सात और ऊंट में भी सात हो सकते हैं, वरना फिर ऊंट में दस भी हो सकते हैं। जो कहा है वो ये भी कहते हैं कि कुर्बानी के जानवर में जो लोग शिरकत करें, जैसे गाय में या ऊंट में, सबकी नीयत ना कुर्बानी की होनी चाहिए। किसी की नीयत ये नहीं होनी चाहिए कि बस गोश्त हासिल करना है। बाज़ औक़ात हो सकता है किसी की ऐसी नीयत हो, तो ये आप सोच लें, इस बात को भी याद रखें कि कुर्बानी के जानवर में मकसद गोश्त हासिल करना नहीं बल्कि कुर्बानी होनी चाहिए। क्या बकरी और भेड़ की कुर्बानी है, क्या इसमें एक से ज्यादा आदमी शरीक हो सकते हैं? नहीं हो सकते। क्यों? इसलिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत से हमें क्या बात पता चलती है कि बकरी और भेड़ की जो कुर्बानी थी, यानी आपने एक ही दी एक बंदे की तरफ से, है ना? तो ये बात भी अहम है। एक और सवाल है कि क्या कुर्बानी का गोश्त गैर मुस्लिम को खिलाया जा सकता है? आप बताएं क्या हुक्म है। हाँ, खिलाया जा सकता है। शाबाश। कि कुर्बानी का गोश्त गैर मुस्लिम को खिलाया जा सकता है। और दूसरी अहम बात यह है कि जब कुर्बानी की जाए तो रात को ना की जाए, ताकि सही तरीके से जानवर जिबा किया जाए, कोई रग ऐसी ना हो जो कटने में रह जाए और फिर सही तरह खून बह ना सके, है ना? और कुर्बानी करते हुए छुरी को अच्छी तरह तेज करना चाहिए, ताकि जानवर को जब जिबा किया जाए तो उसको तकलीफ ना हो। तो अल्लाह ताला मुझे और आपको अमल की बेहतरीन तौफीक दे, और ये बात फिर हम याद रखें और इसको मत भूलें कि अल्लाह ताला को ना तो गोश्त पहुंचता है ना कुर्बानी का खून पहुंचता है, अल्लाह ताला को सिर्फ और सिर्फ मेरे और आपके दिलों का तकवा पहुंचता है। और अल्लाह ताला हम सबसे राजी हो जाए, हमें अमल करने की तौफीक अता करे, और काश के मैं और आप सुन्नत इब्राहिमी को जिंदा करें, ताजा करें, और ऐसे अमल करें जैसे कि अमल मतलूब हैं। मुश्किल है अगर हालात वहां, दिल बेच आए जान दे आए, दिल वालों पूछे जाना में, क्या ऐसे भी हालात नहीं? कब याद में तेरा साथ नहीं, कब हाथ में तेरा हाथ नहीं, सद शुक्र के अपनी रातों में, अब हिजर की कोई रात नहीं, मैदाने वफा दरबार नहीं, या नामो नसब की पूछ कहां, आशिक तो किसी का नाम नहीं, कुछ इश्क किसी की जात नहीं, ये बाजी इश्क की बाजी है, जो चाहो लगा दो डर कैसा, अगर जीत गए तो क्या कहना, हारे भी तो बाजी मात नहीं। ये नेकियों का सफर, ये कुर्बानी का सफर, ये रब को राजी करने का सफर, ये मेहनतों का सफर है, ये जान और माल के कुर्बान करने और इसार का सफर है, ये अल्लाह की तरफ कुर्ब का सफर है, ये जन्नत के हुसूल का सफर है, ये शहादतों का सफर है, ये मेहनतों और कुर्बानियों का सफर है। और अल्लाह ताला मुझे और आपको तौफीक दे, ऐ अल्लाह ऐ खुदा जात का अपनी मुझे इरफान हो जाए, मेरी हर सांस तेरे ताबे फरमा हो जाए, इतनी तौफीक अता कर तुझे राजी कर लूं, रूह मेरी भी तेरे कुर्ब के शया हो जाए। अल्लाह ताला मुझे और आपको अमल की बेहतरीन तौफीक दे। सुभानक अल्लाहुम्मा व बिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। या अल्लाह, हम आपसे ये दुआ करते हैं कि इस वक्त उम्मत मुस्लिमा बड़ी परेशान हाल है, बड़ी जिल्लत की जिंदगी गुजार रही है, या अल्लाह तू उम्मत मुस्लिमा को इसका खोया वकार दे दे। अब के हज जो है वो उम्मत मुस्लिमा के लिए एक निशाते सानिया का जरिया बन जाए। या अल्लाह, या खालिकु, या मालिकु, या अल्लाह, या हन्नानु, या मन्नानु, या अल्लाह, इग्फिर लना वरहमना, इग्फिर लना वरहमना, या हय्यू या कय्यूम बिरहमतिका नस्तगीस। अल्लाह, हम आपसे दरख्वास्त करते हैं कि हमें मुत्तकियों का इमाम बना। अल्लाह, हमारे घर वाले, हमारी औलादें, ان کو متقیوں کا امام بنا, ہماری نسلوں میں نیکی لکھ دے, یا اللہ ہمارے گھروں کو اسلام کے قلعے بنا دے, یا اللہ تو ہم سب سے راضی ہو جا, ہمیں وہ کام کرنے والا بنا جس سے تو راضی ہو جائے, اور ہمیں ان تمام کاموں سے دور کر دے, ہمارے پیشانی کے بالوں کو پکڑ کر ہمیں گھسیٹ کر. اے اللہ ہم بہت نا سمجھ ہیں, ہم اس دنیا سے بہت پیار کرتے ہیں, تو نے دنیا خوب بنائی اور بڑی خوبصورت بنائی. یا خالق یا مالک یا اللہ, یا خالق یا مالک یا اللہ, اغفر لنا وارحمنا. اے اللہ تمہیں آخرت سے محبت کرنے والا بنا, ہمارے حالوں پہ رحم کر دے. یا رب العزت ہمیں آخرت کی تیاری کرنے والا بنا دے. ہماری جو بچے ہیں, اے اللہ ان کو فرعون کے دربار میں موسیٰ علیہ السلام کا کردار ادا کرنے والا بنا دے, انہیں اسماعیل علیہ السلام جیسا سراپا اطاعت بنا دے, اور جو کچھ ہم کر رہے ہیں, ربنا تقبل منا, ربنا تقبل منا, ربنا تقبل منا, انک انت السمیع الدعاء. اے اللہ تو ہمیں تقویٰ کے عمل کرنے والا بنا, تو ہمیں متقی بنا دے, اس لیے کہ تو خود کہتا ہے کہ میں صرف متقیوں کی دعائیں, متقیوں کے عمل قبول کرتا ہوں. انما یتقبل اللہ من المتقین, ہمیں تقویٰ دے دے, اور اے اللہ تو ہمارے عملوں کو قبول کر لے. وصلی اللہ تعالی علی خیر خلقہ محمد وآلہ وصحابہ اجمعین برحمتک یا ارحم الراحمین.